بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الحمد لله كما هو أهل الصلاة والسلام على سيد المرسلين وخاتم النبيين أبي القاسم محمد صلى الله عليه وسلم وعلى آله الطيبين الطاهرين المعصومين اللهم كل ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل وليا وحافظا وقائدا وناصرا وذليلا حتى تسكنه أرضك وتمتعه فيها طويلا برحمتك يا أرحم الراحمين صلوات پڑھے محمد وآل بسم اللہ الرحمن الرحیم رب اشرح لی صدری ویسر لی امری وحلل عقدۃ من لسانی یفقہوا قولی اما بعد فقط قال سبحانہ و تعالی اهدنا الصراط المستقیم صلوات پڑھے محمد و آل محمد دعا ہے پروردگار عالم ہم سب کی عبادتوں کو اپنی بارگاہ عالی میں قبول فرمائے اور جو مقصد زندگی مقصد عبادت لے کر ان مجالس میں آتے ہیں خدا ان مقاصد میں بھی ہم سب کو کامیابی نصیب فرما دے روزانہ آپ کی خدمت میں عرض کر رہے ہیں کہ ہم سب اہل بیت علیہ الصلوۃ والسلام کے اس عظیم نیٹ ورک کا حصہ ہیں جنہوں نے ایک مضبوط نیٹ ورک بنایا حکومتوں کے مقابل میں کہ ایک ایسا زمانہ جس میں سروں کی قیمت رکھی جاتی تھی کہ اگر یہ اہل بیت کا چاہنے والا ہے اسے مار دیا جائے میں نے کل مولا کے ایک صحابی کی مثال دی معلہ بن خنیس اصحاب سر تھا امام جعفر صادق علیہ الصلوۃ والسلام کا کہ جس کو اصحاب سر اسے بولتے ہیں کہ جن کے ساتھ اہل بیت اپنی امامت کے پاور کا اظہار کرتے تھے وہ اصحاب سر ہوتے تھے، کہ جب کہا کہ مولا اتنے عرصہ گزر گیا میں اپنے بچوں سے نہیں ملا، تو امام نے اس کے چہرے پر ہاتھ پھیرا اور جب اس نے آنکھیں کھولیں تو اس نے اپنے گھر میں اپنے بچوں کے درمیان خود کو پایا۔ جب بچوں سے مل لیا تو پھر امام نے اس کے چہرے پہ ہاتھ پھیرا، وہ واپس خود کو مدینے میں اس نے پایا۔ لیکن معصوم اس کی شہادت کے بعد فرماتے ہیں کہ ہمارا بہترین صحابی تھا، لیکن اس کی ایک کمزوری تھی۔ یہ کمزوری فرمایا نہیں ہونی چاہیے، کیونکہ جس زمانے میں اہل بیت رہتے تھے اس زمانے میں یہ کمزوری شیعان اہل بیت کو نقصان دے سکتی تھی۔ مولا کون سی کمزوری فرمائی ہے؟ ہمارے اسرار کو، احادیث کو جو اس کے سینے میں تھا، وہ کبھی کبھی لوگوں کے سامنے ظاہر کرتا تھا، اور کہا کہ اسی عمل کی وجہ سے یہ مقام شہادت پر پہنچا۔ کہ اس کی شہادت کے بعد جو دوسرا امام نے اپنا نمائندہ بنایا، شیخ مفید کہتے ہیں کہ وہ 40 سال تک، یعنی تا زمانے امام موسیٰ کاظم اور امام کے بعد امام رضا کے زمانے تک بھی وہ امام کا وکیل رہا۔ تو شیعوں کے لیے ایک ریڈ الارم تھا کہ اگر آپ تھوڑا سا بھی اپنی محبت کا اظہار کرو گے ایک ایسے زمانے میں تو وہاں پہ قتل کیے جا سکتے ہیں۔ تو امام نے فرمایا ہم جو دشمن کی جنگ کو برداشت کر لیں گے، لیکن ہمارا چاہنے والا اگر راز کو فاش کرے گا تو ہمارا پورا نیٹ ورک کیا ہو جائے گا، خراب ہو جائے گا۔ اب ایک آدمی کا کام یہی ہے کہ وہ امام کے زمانے میں لوگوں سے وجوہات کو جمع کرتا ہے، کوئی ایران سے آ کے پیسے دے رہا ہے، کوئی اہواز سے آ کے پیسے دے رہا ہے، مختلف عراق سے آ کے کوئی پیسے دے رہا ہے۔ اب جو لوگ پیسے دے رہے ہیں لہٰذا ان کے نام بھی لکھے ہوتے تھے کہ اس مومن نے کتنا دیا، تاکہ اگلے سال پھر اس سے اتنی کلیکشن ہوتی تھی۔ لیکن جب ان کو پکڑا گیا حکومت کے سپاہیوں نے، اور پکڑا بھی تب جب امام ششم حج کے لیے گئے تھے اور اتنا ٹورچر کیا، لیکن انہوں نے کسی بھی شخص کا ان کو نام نہیں بتایا۔ امام فرماتے اس کی مدح و تعریف ہے، یہ مقام شہادت پر نائل ہوا، لیکن کیا کرتا تھا، یہ 4 دشمنوں کے اندر ہو جاتا تھا، اور دشمن اگر امیر المومنین کو کچھ کہتے تھے یا ہمیں کچھ کہتے تھے تو ہمیں دفاع میں کھڑا ہو جاتا تھا اور 4 فضائل کی آیتیں پڑھتا تھا، اس سے ظاہر ہو جاتا تھا یہ کس کا چاہنے والا ہے، ہمارا چاہنے والا ہے۔ لیکن کئی ایسے تھے جن کا پتہ بھی نہیں لگتا تھا معصوم کے چاہنے والے ہیں، لیکن اندر سے معصومین علیہ الصلوۃ والسلام کے لیے کام کرتے تھے۔ صلوات پڑھے محمد و آل محمد پر۔ اب چند نام آپ کے سامنے آج لوں گا، اس کے بعد پھر معصوم کے ایک فرمان، اس کی تفصیل میں جانا چاہوں گا کہ عجیب ہے کہ تقریباً 18 سے 20 معصوم نے وکیل رکھے، اور 18 سے 20 وکیلوں کا جو کام تھا وہ ایک تھا کہ آپ ایک کو وکیل بناتے ہو، کوئی انجینئر ہو، کسی کو وکیل بناتے ہو، مثلاً کوئی دکان میں کپڑا بیچتا ہو، لیکن 19 کے 19 امام کے جو یہ وکیل تھے یا اصحاب تھے، سب کا جو بزنس تھا وہ ایک تھا۔ مثلاً پہلا جناب معلی خنیس جو شہید ہو گئے، عبد الرحمن یہ بھی صراف کا، صراف مطلب ان کا مارکیٹ میں ایکسچینج کی دکان تھی، یعنی سارا کام پیسے کی لین دین ان کی ہوتی تھی۔ نصر ابن قاموس جو اس کے بعد بنے، ان کا کام بھی کیا تھا، ایکسچینج کا کام تھا۔ اسماعیل ابن عمران ان کا کام بھی ایکسچینج کا، جعفر ابن حیان ان کا کام بھی صراف کا، یونس ابن عمار ان کا کام بھی ایکسچینج کا کام تھا، خارجہ ابن محمد ان کا کام بھی ایکسچینج کا، عبد الرحمن سلیمان ان کا کام بھی ایکسچینج کا، حسن ابن علی ان کا کام بھی ایکسچینج کا، علی ابن حکم، جناب زبیر، محمد ابن علی، موسی طاق ان کا کام بھی کیا تھا، ایکسچینج کا۔ مطلب جتنے پیسے آتے تھے ان کے پاس اور امام نے ان کو وکیل بنایا تھا، جو کام ہی کس کا کرتے تھے، ایکسچینج کا کرتے تھے۔ مطلب دشمن کا ذرہ برابر بھی ان کے اوپر شک نہیں جاتا تھا، کیونکہ جو بندہ کام ہی درہم اور سکے کا کرتا ہے، اور بعض امام کے اصحاب اتنے مشہور تھے کہ جیسے یہ مولا کے صحابی ہیں مومن طاق، یعنی یہ ہیڈ آف دا ایکسچینج تھے، ایکسچینج کی جو مارکیٹ تھی ان کے हेड थे, ये बड़ी आसानी से पहचान लेते थे ये सिक्का झूठा है, ये सिक्का असली है। तो जितना पैसा मासूमीन के पास आता था उन्होंने एक्सचेंज वालों को दे दिया था। अब दुश्मन अगर अटैक भी करता तो क्या बोलते, भाई पैसा किसका है, एक्सचेंज का है, इल्जाम मासूम की तरफ नहीं जाता था। और वहां से पैसे की गर्दिश होती थी और ये पूरा तशय्यो का नेटवर्क उस तरीके से चलता था। उस जमाने में मासूम ने एक तरह से इस्लामिक बैंकिंग बनाई हुई थी, किसी ने 100 दिरहम दिए, किसी ने 200 दिरहम दिए, किसी ने 400 दिरहम दिए, उनको जमा करते थे। फिर इन्हीं लोगों को मासूम तिजारत की इजाजत भी देते थे कि मसलन पहले वाले ने कपड़े की दुकान खोली, उसकी आमदनी से शियों को मदद करते थे। अजीब है, कहते हैं सातवें इमाम के जमाने में, हारून का जमाना, कि हुकूमत गरीबों की मदद करती थी और वक्त के हाकिम के पास अगर कोई गरीब जाता था। अब ये वो जमाना है कि अरब कम हो गए, अजम ज्यादा हो गए, इतने इन्होंने मुल्क फतह किए कि बार्सिलोना तक इस्लाम फैल चुका, चीन के बॉर्डर तक इस्लाम फैल चुका। अरब की तादाद कम हो गई, अजम की तादाद ज्यादा हो गई, लिहाजा ये आते थे मदद के लिए तो वक्त हाकिम इनको सब्सिडी देता था, मदद करता था। इमाम मूसा काज़िम के जमाने में हाकिम जब मदद करता था तो 15 दिरहम देता था और यही लोग सातवें इमाम के पास जाते थे तो इमाम 150 हम इनकी मदद करते थे। क्या आज अगर कैलकुलेट किया जाए तो तकरीबन 650 ग्राम सोना बनता है। यानी मौला ये नहीं कि उनको चवन्नियां दे मदद करें, नहीं, इतने पैसे देते थे, उस पैसे से वो अपना रोजगार भी चलाएं, अपना बिजनेस भी चलाएं। जब ये मासूम एक राज बता रहे हैं कि अगर मुआशरे में अपने तशय्यो के नेटवर्क को मजबूत करना चाहते हो तो सबसे पहले मुआशरे की गुर्बत को मिटाओ। एक इंसान के पास खाने के लिए पैसे नहीं, आप कहते हो रोजा रखो, वो अपने रात के खाने के लिए परेशान है, मैं उसे नमाज का दर्स दूं, मैं उसे दीन का दर्स दूं, मैं उसे हिजाब का दर्स दूं। फरमाया दीन तब तक नहीं फैला सकते जब माशरे की इकोनॉमी को क्या करो, मजबूत करो। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। कौन से मुआशरे मजबूत होते हैं? मासूमीन ने एक मजबूत तरीन सिफत रखी अपने असाब में, ये बरमला हुकूमत अगर कोई गलती करती थी हुक्मरानों को टोकते थे। जैसे हम आज अपनी सियासत में बोलते हैं प्रेशर ग्रुप, अपने असाब के जरिए से आपके छठे इमाम ने प्रेशर ग्रुप बनाया। या हाकिम गलती करता था और जिसने कत्ल किया इमाम के साहबी को, इतना प्रेशर था आपके छठे इमाम का कि हाकिम को उसको किसास करना पड़ा। इतना प्रेशर था आले रसूल का कि मामून को, इमाम रजा को अपना वली अहद बनाना पड़ा। इस कदर उम्मत में अहले बैत अलैहिस्सलातु वस्सलाम ने अपना प्रेशर बनाया था। अब एक तरफ वो नजरिया जो कहे कि हुक्मरानों को अमर बिल मारूफ करने की जरूरत नहीं है, एक नजरिया अहले बैत अलैहिस्सलातु वस्सलाम का, आप बगैर अमर बिल मारूफ, यानी जब तक यही पाकिस्तान है, अगर बुराई के खिलाफ आप एक प्रेशर ग्रुप नहीं बनाओगे, एक हाकिम अगर उम्मत से नहीं डरेगा कि कल मैंने फिस्क को फजूर किया ये लोग मेरे खिलाफ उठेंगे और आवाज बुलंद करेंगे, कल इस मुल्क में मैंने बेहयाई को आम किया, ये प्रेशर ग्रुप होता है ना। हाकिम अल्लाह से डरे ना डरे, क्योंकि उसने हुकूमत में रहना है तो उसको किसका खौफ होना चाहिए, कम से कम आवाम का खौफ होना चाहिए। मैं छोटी सी मिसाल दे रहा हूँ ताकि आपको इमाम हुसैन का जमाना समझ में आ जाए। मसलन अगर आज आपका, शायद कल मिसाल दी कि नहीं, आज आपको पता चले कि मसलन किसी हुक्मरान ने 4 अरब रुपए चोरी किए, तो आप लोगों को ताज्जुब होगा या एक नॉर्मल न्यूज है आप लोगों के लिए, भाई फला हुक्मरान 4 अरब लेके भाग गया, तो शायद हमारा रिप्लाई है जनाब ये तो छोटा चोर है, हमने तो 10 अरब भी सुने। आप सुनो कि मसलन कोयटा में बम ब्लास्ट हुआ और 40 लोग उस बम ब्लास्ट में मर गए, क्या ये शॉकिंग न्यूज है आपके लिए या एक नॉर्मल न्यूज है आपके लिए? कि मोटरवे पे मसलन किसी खातून का रेप हो गया, क्या ये शॉकिंग न्यूज है आपके लिए कि एक मुसलमान मुल्क में रेप हो जाता है, एक मुसलमान हाकिम इतना पैसा लूट के जाता है, कोई अफसर रिटायरमेंट के बाद इतने जजीरे खरीद लेता है, क्या ये आपके लिए शॉकिंग न्यूज है? नहीं, ये फासिक मुआशरे की निशानी है कि जिस मुआशरे में गुनाह आम हो जाए, मतलब मेंटली लोग एक चीज को एक्सेप्ट कर लें कि 4 अरब का चोरी होना कोई बड़ी बात नहीं, 5 अरब का चोरी होना कोई बड़ी बात नहीं। कौन सी कौमें खुददार होती हैं, कौन सी कौमें इज्जत वाली होती हैं कि मौलाना पाकिस्तानी पासपोर्ट की कैसे इज्जत होगी जब हाकिम खुददार नहीं, जब कौमें नेशनलिस्ट ना हो, एक कौम कब नेशनलिस्ट बनती है? जो अपने कल्चर को बचाती है, जो अपनी तहजीब को बचाती है, जैसे हम कहते हैं सिविलाइज्ड कौम है। लेकिन जो मेंटली वेस्टर्नाइज हो, जो मेंटली गुलाम हो, क्या आपके एक्स प्राइम मिनिस्टर की एक अच्छी आदत थी, वो जहां भी जाता था अपना लिबास पहन के जाता था। ये खुददार कौमों की निशानी है कि जो अपने कल्चर को, अपने लिबास को क्या करते हैं, प्रमोट करते हैं। आप शख्सियात को, एक्टर्स को, सेलिब्रिटीज को पहचान सकते हो अगर उनकी सोच को पहचानना चाहते हो। तो मासूम फरमाते हैं इंसान अपने लिबास से पहचाना जाता है, उसका लिबास बताएगा कि ये किसको फॉलो करता है। और फरमाया कि हमारे अदुव का कभी लिबास ना पहना करो, जो चीज दुश्मन की पहचान है वो तुम्हारी नहीं होनी चाहिए। कि हमारे हाजिर वजीर आजम ने, जब निगरानी दौर में वजीर आजम थे और आज वजीर आजम है, इन्होंने एक ही शलवार कमीज सिलवाया है, वो भी नीले रंग का, मैंने सिर्फ वही देखा, वो भी बहालत है, मजबूरी, कभी कभी बेचारे पहन लेते हैं, वरना ज्यादातर लगाव किसके साथ है, वो उसी शलवार। क्योंकि कौम का जो वजीर आजम होता है वो कौमों का फेस होता है। आप इंडिया को देख लीजिए, मोदी को देख लीजिए, जहां जाता है वो अपना लिबास पहन के जाते हैं। लिबास जब मतलब ये खुददार कौम है, मतलब ये अपने कल्चर को प्रमोट करने वाली कौम है। क्यों फरमाया अन्नास अला दीन मुलूकहिम, लोग किसके दीन पर होते हैं? अपने हुक्मरानों के दीन पर होते हैं। वजीर, वजरा, हुक्मरान वो कौमों का फेस होते हैं। अब यजीद बना हाकिम, द फेस ऑफ द नेशन, इस्लामी ममालिक का फेस है। जब कौमें छोटे गुनाह को एक्सेप्ट कर लेती हैं तो फिर हुक्मरान बड़ा गुनाह की तरफ अपना कदम बढ़ाते हैं। आपने एक अरब की चोरी को अगर एक्सेप्ट कर लिया, कल चार अरब की चोरी को भी एक्सेप्ट करेंगे, परसों आठ अरब की चोरी को भी एक्सेप्ट करेंगे। जब पहला जुल्म मदीने में हुआ तो मदीने वाले खामोश रहे, फिर दूसरा जुल्म हुआ, असहाबे रसूल कत्ल हुए, खामोश रहे, फिर तीसरा जुल्म हुआ, नवासे रसूल के बदन पे तीर लगाए गए, इमाम हसन, माशरा खामोश रहा, फिर जंग में मौला हसन के कदमों से मुसल्ला खींचा गया, माशरा खामोश रहा, तब जाके कर्बला आती है। कर्बला एक नॉर्मल वाकया नहीं है शियों के लिए, स्टडी करना चाहिए भाई, क्यों हुआ वाकया कर्बला, असबाब कौन से थे, आलात कौन से थे। फसाद एक दिन में नहीं होता, किसी मुल्क में इंकलाब एक दिन में नहीं होता कि लोग समझे खुमैनी साहब ने बस निकले और कौम निकली और ईरान में इंकलाब आ गया। नहीं मेरे अजीज, शहीद सफवी, शहीद मदनी, शहीद मेहराब, दस्तगैब जैसे लोग, ये मेहनतें थी आवाज शिराजी बुजुर्ग, कौमों की मेंटली तरबियत की जाके कौम तैयार हो। पहले इस पे आमादा करो कि लोग गलत को गलत बोलें, लोग सही को सही बोलें। जिस कौम के अंदर ये चीज मिक्स हो जाए कि उनको सही गलत लगने लगे या सिर्फ खामोश हो जाए कि ज़ियारत आशूरा मौला समेअत बिज़ालिक फ़रज़ियत बिह, जो कत्ल हुसैन में शामिल नहीं थे लेकिन सुना के इमाम हुसैन शहीद हो गए और खामोश रहे, मौला फरमाते उस पर भी अल्लाह की क्या है, लानत है, जो जुल्म सुने और जुल्म के ऊपर क्या रहे, खामोश रहे। उस जमाने में भी थिंक टैंक थे जो पॉलिसीज बनाते थे, आज भी आपके यहाँ पॉलिसीज बनती हैं। वो मुल्क खुददार होता है जो अपनी तहजीब को, अपने तमद्दुन को बढ़ाता है। हमारे कोर्टों से एक फैसला आता है कि भाई आज के बाद जितने फैसले होंगे वो उर्दू में होंगे, लेकिन जो ये फैसला दिया वो इंग्लिश में। जिनकी जबानें, जिनकी अपनी लैंग्वेज, जिनका अपना अल्फाबेट खत्म हो जाए, कि मतलब हम इतनी तरक्की कर जाएं लेकिन हम अपने अल्फाबेट में नहीं लिख सकते, जहां पे खुदखाही मन्नियत इतनी बढ़ जाए कि मुझे उर्दू नहीं बोलना आती लिहाजा मैं हलफनामा भी लूंगा तो किस में लूंगा, इंग्लिश में लूंगा, यानी अपनी आसानी के लिए पूरी कौम का क्या करूं, सत्यानाश कर दूं। जब कौमें मेंटली गुलाम हो जाती हैं, मुआशरे इमाम हुसैन मेंटली गुलाम था, जिस मुआशरे में गलत को गलत बोलने की तवानाई नहीं थी, वो कभी गलत को गलत नहीं बोल सकते थे। अब इमाम ने फरमाया ये मुआशरा मुर्दा है, अब इस मुआशरे में अगर कोई बंदा नेकी को बुलंद करता है ये जिहाद कर रहा है। कि मैंने मिसाल दी आपके कराची के किसी एमएनए साहब की, कि जिन्होंने जीती हुई सीट अपनी क्या कर दी, छोड़ दी, एक तरह का जिहाद है। कि आप एक मुआशरे में अच्छे मैनर्स, आप एक मुआशरे में अच्छी रविश, आप अपने मुआशरे में ईमानदारी का एक अच्छा रोल मॉडल क्या कर रहे हो, बना रहे हो। ऐसे अफराद की अहले बैत ने अपने जमाने में क्या की है, तारीफ की है, जो जुल्म के खिलाफ क्या करते थे, आवाज को बुलंद करते थे, जो जुल्म के मुकाबले में खड़े हो जाते थे।
فرمایا یہ معاشرے کی نبض کو چیک کیا کرو، اگر انہیں عادت ہو گئی جھوٹ بولنے کی۔ اب مولانا ہم اسی معاشرے میں رہتے ہیں، ہم کیا کریں؟ بھائی آپ اپنے گھر کے اندر یہ اصلاح کرو کہ بچہ اگر چھوٹی غلطی کر رہا ہے اسے وہیں پہ ٹوکو۔ یہ نہ کہو کہ مولانا یہ بچہ ہے اس نے غلطی کی تو کیا ہوا، کہ نہیں آج یہ چھوٹی غلطی کرے گا کل یہ بڑی غلطی کرے گا۔ کوئی خاتون یہ نہ بولے کہ مولانا اگر میرے چار بال نظر آ گئے تو کون سی قیامت آ جاتی ہے۔ نہیں میرے عزیز، شیطان کم سے شروع کرتا ہے اور زیادہ تک انسان کو لے جا کے گمراہ کرتا ہے۔ صلوات پڑھے محمد و آل محمد۔ محمد و اجل فرجہم۔ ایک اچھی سائن ہے کہ مثلا آپ کے معاشرے میں کسی حکمران کو یہ گناہ نارملائز کیسے ہوتا ہے، مثلا بتا رہا ہوں، آپ کے یہاں کوئی ڈرامہ دکھایا جائے گا، ڈرامے میں دکھایا جائے گا کوئی ایکٹر شراب پی رہا ہے، نیچے ایک سب ٹائٹل آئے گا کہ شراب پینا حرام ہے، بچے یہ سین نہ دیکھیں، بچوں کے لیے منع ہے۔ بھائی پھر دکھا کیوں رہے ہو؟ آپ کو کیا ضرورت پڑی ہے ایک ڈرامے میں شراب پینا دکھا اور یہ نیچے لکھو کہ بچے نہ دیکھیں؟ جیسے انگریز فلم بناتے ہیں نا، لکھتے ہیں یہ ایڈلٹس کے لیے ہیں، انڈر 18 نہ دیکھیں، انڈر 13 نہ دیکھیں۔ اب سب سے پہلے جب آپ یہ پڑھتے ہو انڈر 18 نہ دیکھیں، آپ پہلے اسی کو کھولتے ہو۔ فطرت انسان ہے، جس سے انسان کو روکو گے انسان اسی چیز کے اندر کیا ہونا چاہتا ہے، داخل ہونا ہے۔ اسے کہتے ہیں گناہ کو نارملائز کرنا کہ اتنا دکھاؤ اتنا دکھاؤ آپ کے لیے نارمل ہو جائے۔ بد حجابی کو نارملائز کیسے کیا جائے گا کہ آپ کے یہاں الگ سے ایوارڈ ہوتا ہے، اس پورے ایوارڈ کو مینج کون کرتا ہے؟ ویسٹرن مائنڈ سیٹ۔ بھائی پاکستان میں ایک ایوارڈ ہو رہا ہے تو آپ پاکستانی لباس پہناؤ نا، آپ اپنے کلچر کو پروموٹ کرو نا۔ ہمارے گھروں میں خواتین وہ کپڑے نہیں پہنتی جو کپڑے وہاں کی ایکٹریسز کو پہنا کے لایا جاتا ہے، تاکہ معاشرے میں بے حیائی کو کیا کیا جائے، نارملائز کیا جائے، تاکہ آپ کی آنکھوں کو عادت ہو جائے گناہ کو دیکھنے کی۔ جب آنکھیں عادی ہو گئیں پھر آپ کے گھر میں اگر کوئی ایسا واقعہ ہوگا، آنکھوں کو عادت ہوگی، آپ اس قدر غیرت کا مظاہرہ نہیں کرو گے جتنا پہلے کرتے تھے۔ تبھی فرمائے آنکھوں کو گناہوں سے بچاؤ، کانوں کو گناہوں سے بچاؤ۔ کیوں فرمائے؟ الناس علی دین ملوکہم۔ یہ حکمران ہے جو لوگوں کا دین بناتے ہیں، یہ یزید ہے جو لوگوں کو قاتل امام حسین بنا رہا ہے، یہ یزید ہے جو لوگوں کو دشمن امام حسین بنا رہا ہے۔ حاکم کو اگر خوف نہیں ہوگا عوام سے کہ بھائی کل لوگ مجھے ٹوکیں گے، آج بجلی چلی جائے لوگ نکلتے ہیں، لیکن آپ نے دیکھا کبھی کوئی اپنے دین کے لیے نکلے، کبھی کوئی اپنے ایمان کے لیے نکلے؟ آج صرف فکر یہ ہے کہ مولانا بچے نے فلاں اسکول میں جانا ہے، وہاں پہ ایجوکیشن بہت اچھی ہے، انگلش بہت اچھی پڑھائی جاتی ہے، بچہ اے لیول کر رہا ہے، بچہ او لیول کر رہا ہے، لیکن وہ معصوم کا فرامین۔ یہ نیٹ ورک کو فہل البیت علیہ الصلوۃ والسلام کہ اپنے بچوں کو غلط محفلوں میں نہ بھیجا کرو۔ فرمایا غلط دوست انسان کو تباہ و برباد کر دیتا ہے۔ یہ کبھی یہ کوشچن مجھ سے یورپ میں بعض والدین کرتے تھے کہ مولانا بیٹی 14 سال کی ہو گئی، حجاب چھوڑ دیا بیٹی نے۔ ہم کہ ٹھیک ہے، وہاں کا باپ تو مجبور ہے، نہ بیوی پر کنٹرول ہے نہ بچوں پر کنٹرول ہے۔ لیکن حیرت ہوئی، اس سال مجھے پاکستان سے کسی پوش علاقے سے فون آیا کہ مولانا بیٹی نے اے لیول کر لیا، اب مجھ سے بحث کر رہی ہے کہ بابا میں حجاب نہیں کرنا چاہتا۔ اور وہ بھی اتنے ماڈرن مائنڈڈ، مولانا میں کیا پوچھ رہے ہیں، مولانا میں کیا کروں، میں کون سی دلیلیں دوں اسے، میں کیسے اس کو مطمئن کروں؟ یعنی پوری الناس عبید الدنیا، امام حسین فرماتے ہیں یہ خطرناک جملہ ہے کہ لوگ دنیا کے غلام بن چکے ہیں۔ فکر یہ تو ہے کہ بچہ اچھی ایجوکیشن حاصل کرے، اچھی انگلش بولے، لیکن یہ فکر نہیں ہے کہ جس اسکول میں جا رہا ہے اس ٹیچر کا لباس کیسا ہے، جن دوستوں کی برتھ ڈے کی پارٹی میں میری بیٹی جا رہی ہے اس کی دوستیں کیسی ہیں۔ میں نے تو صرف یہ سوچا کہ صبح سے شام تک میں نے کمانا ہے، بچوں کو اسکول کے حوالے کر دیا۔ آج سب سے زیادہ ہمارے بچوں کو یہ اسکول خراب کر رہے ہیں، آج سب سے زیادہ نوجوانوں کو یہ میڈیا خراب کر رہا ہے، ٹی وی خراب کر رہا ہے۔ کہ ایک متقی پرہیزگار مومن بیٹا پتا چلا کوئی سنگنگ میں پتا نہیں کس فیلڈ میں چل رہا ہے، تو کہا مولانا یقین نہیں آتا یہ ان کے بیٹے ہیں۔ میں نے کہا ذرا ان کی والدہ کی رپورٹ مجھے لا کر دو تو میں تمہیں بتا دوں گا۔ بعد میں پتا چلا اس کی خرابی میں سب سے بڑا ہاتھ اس کی ماں کا تھا۔ اب ظاہر ہے ایک بچے کو ایکٹنگ کا شوق ہے، اسلام ایکٹنگ سے منع نہیں کرتا، صحیح ایکٹنگ کرواؤ نا، हमारे अंदर ये शोभा भी होना चाहिए। आज आपके पंजाब में, जुनूबी पंजाब में ऐसे ऐसे नौजवान हैं जो फेसबुक पर छोटी छोटी कहानियां बना के, यानी चार पांच दोस्त मिलते हैं कहानी बनाते हैं, बिलियंस ऑफ डॉलर्स कमा रहे हैं, बिलियंस ऑफ डॉलर्स, 27 साल की एज में करोड़पति बन गए। तो ये मेरे बच्चे को शऊर क्यों नहीं? इस्लाम में एक्टिंग बना नहीं, अच्छे ड्रामे बनाओ, अच्छी कहानियां बनाओ, पॉजिटिव मैसेज दो। एक तरफ निजाम शैतान वो ड्रामे बना रहा है जिसमें हर ड्रामे में ये दिखाया जा रहा है कि बीवी शोहर के साथ खयानत कर रही है, हर ड्रामे में ये दिखाया जा रहा है कि शादीशुदा औरत एक नामहरम से दोस्ती कर रही है, एक्स्ट्रा मैरिटल अफेयर्स हर ड्रामे में दिखाए जा रहे हैं, और दिखा रहे हैं कि मर्द इतना शरीफ है कि कहता ठीक है अगर आपका कोई मसला नहीं हो तो आप चले जाइए। ये आहिस्ता आहिस्ता मुआशरे को इसी तरह बिगाड़ा जाता है कि आज से 20 साल पहले जो आप बर्दाश्त नहीं करते थे आज आपके बच्चे बर्दाश्त करते हैं। ये मुआशरे में फिस्क व फुजूर उसी तरह बैठता है। अब जिस तरह बुराई आहिस्ता आहिस्ता फैलती है इसी तरह अच्छाई भी आहिस्ता आहिस्ता फैलती है। एक अनपढ़ बच्चा पंजाब में व्लॉग बना के करोड़पति बन सकता है। अगर आपके बच्चे को शौक है स्पीड में आने का, आप उसे पॉजिटिव रास्ता दिखाओ, उसे सही पाथ बताओ, जिस रास्ते पर चले उसकी दुनिया भी बने, उसकी आखिरत भी बने। सलवात पढ़े मोहम्मद वाले मोहम्मद पर। हमारी नस्लों ने जनाब मुख्तार को पहचाना फिल्म इंडस्ट्री से, हमारे बच्चों ने अमीरुल मोमिनीन की फिल्म देखी तो पता चला वलीद कौन था, फलां कौन था, फलां कौन था। इमाम रजा की हिस्ट्री का पता चला फिल्म से, जनाब यूसुफ की जिंदगी का पता चला फिल्म से। क्योंकि इंसान को तस्वीरें याद रह जाती हैं और दुश्मन ने इसको हाईजेक किया, पूरी फिल्म इंडस्ट्री दुश्मन के पास है। आज फिल्म बनाना कोई बड़ी बात नहीं है, एक मोबाइल आपके पास हो, एक माइक आपके पास हो, आप व्यूअरशिप भी ले सकते हो, दुनिया भी बना सकते हो, अपनी आखिर भी बना सकते हो, लेकिन इंसान के अंदर वो जिद्दियत होनी चाहिए। मासूमीन किस जमाने में किस तरह काम करना है यह मासूमीन अलैहिस्सलाम को पता होता था। कई ऐसे मासूमीन का साहब जिनको ड्यूटी दी आपका काम है मुनाजरा करना, किसी को कहा तुम्हारा काम है फिकी मसाइल को हल करना, किसी को कहा यहाँ से चले जाओ अहवाज में जाके क्या करो तबलीग करो। यही इमाम रजा, कितना अच्छा सिनेरियो बनाया इमाम रजा ने कि डॉक्टर शरीयते कहते हैं कि अमीरुल मोमिनीन का होना ही बाज लोगों के लिए मुश्किल का बाइस था, क्योंकि अहले बैत इतने अच्छे थे तो लोग हाकिमों को कंपेयर करते थे अहले बैत से कि अगर अली इतना आदिल है आप आदिल क्यों नहीं हो, अगर अली के पास इतना इल्म है तो आपके पास का, इनका वजूद इनके लिए खतरे का बायस बना हुआ था। जिस तरह आज शियत का वजूद बाज लोगों के लिए खतरे का बायस बना हुआ है कि भाई इन्होंने हमें तंग करके रखा, सारे मुसलमान चुप हैं, लुद्दानी चुप नहीं होते, सारी उम्मत खामोश है इसराइल के मामले में, ईरान बार बार क्यों बोलता है, सारी उम्मत खामोश है ये यमन वाले खामोश क्यों नहीं होते। यानी एक तरफ सुकूत कामिल और एक तरफ बसीरत कामिल, तो आपका वजूद उनको खटक रहा है। इसी तरह अमीरुल मोमिनीन का वजूद खटकता था, लोग कंपेयर करते थे, सातवें इमाम के जमाने वजूद खटकता था, यहां तक कि उनको फौजी छावनियों तक महदूद कर दिया ताकि लोगों की इनकी मुलाकात न हो, यहां तक कि मासूम को कहा मस्जिद में भी नहीं जा सकते क्योंकि लोग आपकी नमाज देखते हैं फिर हमें कहते हैं आप नमाज क्यों नहीं पढ़ते। तो मुआशरे में किसी अच्छे गुरुह का होना, किसी अच्छे लोगों का होना वो मुलजम करता है उन बदकारों को कि लोग बोलें कि जब ये अच्छा हो सकता है तो आप अच्छे क्यों नहीं हो सकते। सलवात पढ़े मोहम्मद वाले मोहम्मद पर। और ये नहीं कि मासूमी ने सिर्फ अपने जमाने में, बाज़ोकात तय्युल अर्ज करके अपने शियों की मदद करते थे कि ये उलझने जब पैदा हुई, मराजे के हवाले से मैंने एक किस्सा जिक्र किया, शेख अब्बास कुम्मी अपनी मफातियु जनान में लिखते हैं कि एक इस्फहान का ताजर, देखिए मासूम ताइद किस तरह फरमाते हैं कि आज अगर मैं इस नेटवर्क को मजबूत करना चाहता हूं माली मदद के जरिए खुम्स देके, तो मुझे शक है कि पता नहीं ये इमाम जमाना तक पहुंचता है कि नहीं पहुंचता, कि अल्लाह कहता है ना तुम जो बकरे जबा करते हो उसका गोश्त मुझ तक नहीं पहुंचता लेकिन तुम्हारी नीयत मुझ तक पहुंच जाती है। तो ये इस्फहान का ताजर कहता है कि मैं अपना खुम्स लेके नजफ गया, तो नजफ में कुछ मराजे थे मैंने उनको दिया, एक को मैंने मसलन 1,00,000 रुपया लेगा, एक को मैंने 30,000 दिया। बसरा गया वहां पे एक और मर्जा था, मैंने उसे 30,000 और दे दिए। काजमेन गया वहां पे एक और मर्जा थे, मैंने 40,000 उनको दे दिए। काजमेन गया मैंने ज्यारत की इमाम मुसा काजिम की, پھر سامرہ گیا، میں نے زیارت کی امامین حمامین کی، کہتا اب جب واپسی پہ پلٹ رہا تھا، شب جمعہ تھی، تو واپسی کے راستے پہ میری ملاقات ایک سید بزرگوار سے ہوئی، بڑا نورانی چہرہ، سید والا لباس، تو انہوں نے میرا نام لے کے کہا کہ فلانی کہاں جا رہے ہو، تو میں نے کہا میں نے زیارت کر لی، اب لمبا سفر ہے، میں نے واپس ایران جانا ہے، تو کہا دیکھو آج شب جمعہ ہے اور شب جمعہ میرے جد کی زیارت کرنے کا بہت بڑا ثواب ہے، اب یہ کیا سمجھ رہا ہے کوئی سید ہے، تو یہ ثواب مت گواؤ، زیارت کرو پھر جاؤ۔ تو میں نے کہا ٹھیک ہے سید بزرگ، اگر آپ کہتے ہیں میں آپ کے ساتھ، آپ بھی جا رہے ہیں، ہمیں بھی جا رہا ہوں حرم، شب جمعہ ہے، میرے جد کی زیارت کرو۔ کہتے ہم کے ساتھ چلنے لگے، کہتے ہیں راستے میں ایک زمین کا پلاٹ تھا، وہ کسی سید کا تھا، وقت کے حاکم نے اس پلاٹ پہ روڈ بنایا، قبضہ کر کے کسی سید کے گھر پہ روڈ بنا دیا۔ ہمارے مراجے کا فتویٰ تھا کہ کیونکہ یہ مکان غصبی ہے تو شیعہ اس زمین سے نہ گزریں، کیونکہ غصب ہو چکا ہے۔ تو جیسے وہ پلاٹ آیا تو میں نے اس پلاٹ سے دوری اختیار کی، تو انہوں نے کہا کہ دور کیوں جا رہے ہو، میں نے کہا مراجے کا فتویٰ ہے، یہاں سے نہیں گزرنا، کا فتویٰ صحیح ہے، لیکن کیونکہ یہ ہمارا ہی پلاٹ ہے لہذا ہم تجھے اجازت دیتے ہیں کہ یہاں سے گزرو۔ کہتے اب بھی مجھے بات سمجھ میں نہیں آئی۔ پہنچے حرم میں، مجھے کہا کون سی زیارتیں پڑھتے ہو، میں نے کہا مولا یہ پڑھتا ہوں، سید یہ پڑھتا ہوں، وہ پڑھتا ہوں، انہوں نے کہا زیارت امین اللہ پڑھو، اس زیارت کی بڑی فضیلت ہے، تو کہا میں پڑھتا ہوں، میرے ساتھ پڑھو۔ کہتے میں نے زیارت امین اللہ پڑھنا شروع کی، لیکن جب سلام دیتے ہیں نا بارہ اماموں کو، میرا سلام ہو علی پر، میرا سلام ہو حسن پر، میرا سلام ہو حسین پر، کہتے ہیں جب بارہویں پر وہ آتے تھے تو یہ نہیں کہتے تھے میرا سلام ہو مہدی پر، کہتے تھے میرا سلام ہو مجھ پر۔ اب بھی میں نہیں سمجھا۔ پھر کہا کہ زیارت جامع کبیرہ پڑھی ہے، میں نے کہا جی، کہا اس کی بہت فضیلت ہے، اس میں فضائل اہل بیت علیہ الصلوۃ والسلام ہیں۔ پھر انہوں نے زیارت جامع کبیرہ پڑھی، پھر میں نے ان کے ساتھ زیارت جامع کا بھی پڑھ بھی، اور پھر جب سلام کی باری آتی تھی یہ خود پہ سلام کرتے تھے۔ کہ اب بھی سمجھ میں نہیں آیا۔ نماز پڑھی ہم نے، نماز پڑھنے کے بعد جب واپسی پہ چلے، اب مجھے مجھ سے پوچھنے لگے اصفہان سے آئے ہو، میں نے کہا جی، اصفہان میں فلاں عالم ہے، مبلغ ہیں، انہیں جا کر ہمارا سلام دینا، فلاں کام کرتے ہو، کہا جی، اللہ تمہارے رزق میں کیا عطا کرے، برکت عطا کرے۔ کہا کہ آپ کا بہت شکریہ کہ آپ نے خمس ادا کیا، اور آپ نے جن جن کو دیا آپ کی امانت ہم تک پہنچ گئی، اور کہا یہ تھوڑا سا جو تمہارے پاس باقی ہے، بسرے جانا، فلاں عالم ہے، اسے دے کر آنا۔ اب کہتا ہے میں راستے میں چل ہی رہا ہوں، اب کہتے ہیں نا جن جن کی بھی امام سے ملاقات تھی، اس وقت ذہن کو اجازت نہیں ہوتی تھی سوچنے کی کہ سوچیں سامنے کون ہے۔ کہتے اب جب میں سوچنے لگا واقع یہ کون ہے، میرا نام کیسے پتا، میں کس شہر سے ہوں، اس شہر میں کون سا عالم ہے، میں نے کن کن کو خمس دیا ہے، کیسے پتا۔ کہتے یہاں میں نے سر اٹھایا تو میری نگاہوں کے سامنے سے امام زمانہ اوجھل ہو چکے تھے۔ اللہم صل علی محمد۔ یہ اصحاب اہل بیت علیہ الصلوۃ والسلام جن کے عقیدوں کو تبلیغ کے ذریعے سے اہل بیت نے اتنا مضبوط کیا، کہ سنا سعید ابن جبیر کا واقعہ آپ سب نے سنا ہوگا کہ حجاج ابن یوسف نے ان کا گلا کاٹ دیا لیکن چہرے سے مسکراہٹ نہیں گئی، کیونکہ اس کا عقیدہ کیا تھا، مضبوط تھا۔ آج ایک جوان جب تنگدست ہو جاتا ہے، کیا ہمارے امام زمانہ پر عقیدہ اتنا مضبوط ہے؟ کیا ہم جب بے راہ و روی پہ جاتے ہیں اللہ پہ اتنا بھروسہ مضبوط ہے؟ ایران کا ایک ڈرائیور جو کہتا ہے میں ٹرک چلاتا تھا، پہلے زمانے میں مشہد میں برف باری بہت شدید ہوتی تھی، کہ مشہد سے ٹرک چلا کے میں تہران کی طرف جانا چاہتا تھا، تو شدید راستے میں برف باری ہوئی، اتنی برف باری کہ جو گاڑی کے وائپر تھے وہ بھی کام کرنا تقریباً چھوڑ گئے۔ میں نے اپنے ٹرک کو سائڈ پہ لگایا اور میں نے سوچا کہ جب برف تھم جائے گی اس کے بعد میں راستے پر آگے بڑھوں گا، لیکن کہتا نہیں، برف تھمنے والی نہیں تھی، اور زیادہ برفباری شدید ہو گئی. یہاں تک کہ میں نے نوٹ کیا کہ راستے پر جتنی گاڑیاں آ رہی تھیں ان گاڑیوں نے بھی آنا چھوڑ دیا. اب بیچ صحرا میں مشہد و تہران کا سفر بہت لمبا ہے اور 80% یہ راستہ صحرائی راستہ ہے. کہتے میں نے کہا کوئی بات نہیں, ابھی بھی کانفیڈنس تھا کہ کچھ بھی نہیں ہوگا, برف باری تھم جائے گی. میں نے گاڑی کو بند نہیں کیا کہیں ایسا نہ ہو کہ انجن ٹھنڈا پڑ جائے پھر انجن اسٹارٹ نہ ہو. لیکن چند منٹ کے بعد میں نے دیکھا کہ انجن نے آوازیں کرنا شروع کر دی, جیسے انجن بھاری ہو گیا ہے. ایک بار بھاری ہوا, دو بار بھاری ہوا, پھر بھی میں پریشان نہیں ہوا کیونکہ مجھے سارا میکینک کا کام آتا تھا. میں نے کہا بند بھی ہو گیا تو میں اسٹارٹ کر لوں گا. لیکن کہتا ہے 3-4 مرتبہ اس نے آواز کیا اور 4th مرتبہ انجن بند ہو گیا. کہہ رہا اب پریشانی شروع ہو گئی, خوف شروع ہو گیا کہ کیا ہوگا میرا. میں جلدی سے اترا, پانا اٹھایا اور جہاں جہاں تک ہو سکتا تھا میں نے انجن کو دیکھا. انجن بھی صحیح سالم تھا, ہر چیز میں نے چیک کی. گاڑی کو اسٹارٹ کرنا چاہا, گاڑی اسٹارٹ نہیں ہوئی. اتنے میں کہتا ہے میں گاڑی کے کمرے میں آ کے بیٹھ گیا. بس یہ تھا کہ اندر برف نہیں آ رہی تھی لیکن سردی وہی تھی جو باہر والی سردی تھی. اب کہتا ہے موت کی یاد آنے لگی مجھے. میں نے کہا ڈرائیور اب تو تو مر گیا, اتنی سردی, سامنے سے کوئی گاڑی نہیں, انجن بھی بند ہو گیا. اور آہستہ آہستہ میں نے محسوس کیا کہ مجھ پر غنودگی طاری ہو رہی ہے. میں سمجھ رہا تھا کہ یہ غنودگی نیند کی نہیں ہے, اگر آنکھ لگی تو یہاں میں مر جاؤں گا. کہا نا کہیں نہ کہیں اپنی نسلوں کے ذہنوں میں امامت کے نظریے کو مضبوط کرو گے تو یہ بچ جائیں گے. کہتے اچانک کسی مجلس میں کسی مولانا کا جملہ سنا تھا کہ شیو ہم وہ ہیں جن کا امام زندہ ہے. تو کہتے ہیں میں نے 3 مرتبہ زبان سے جملہ کہا یا صاحب الزمان ادرکنی, مولا میری مدد کو آئیے, مولا میری مدد کو آئیے. کہہ رہا جب یہ کہہ رہا تھا تو شاید ہمارے برادر یہ سوال کرے کہ اس نے یا اللہ مدد کیوں نہیں بولا. کہتا ہے میں نے یہ نہیں بولا اے اللہ میری مدد کر, میں نے کہا یا صاحب الزمان ادرکنی. خود ہی کہتا ہے, کہتا ہے مجھے شرم آ رہی تھی کہ میں اللہ سے مدد مانگوں. کہ کس بات پہ؟ کہتا ہے ایک تو میں نماز کا پابند نہیں تھا, دوسرا یہ میرے اندر ایک گناہ کبیرہ کی بیماری تھی. تو اللہ بھی تو بولے گا نا, اب جب مشکل میں آئے ہو تو ابھی میرا نام لے رہے ہو. تو میں نے کہا امام زمانہ کی آبرو ہے اللہ کے دربار میں, تو امام سے توسل کیا کہ مولا میں بہت گنہگار ہوں, آپ سے توسل کر رہا ہوں کہ اللہ کے دربار میں وسیلہ بن جائیں تاکہ میرے اوپر کوئی رحمت آ جائے. اور میں نے وعدہ کیا کہ آج کے بعد نماز کی پابندی کروں گا اور وہ گناہ جو میں ممبر سے بتا نہیں سکتا, جو بہت کبھی گناہ کی عادت تھی اسے, اس گناہ کو میں کیا کروں گا, ترک کر دوں گا. کہتا ایسے ہی اپنے خیالوں میں سوچ رہا تھا کیا ہوگا, بچوں کا کیا ہوگا, مر جاؤں گا کیا ہوگا, چھوٹی بچی تھی میری اس کا کیا ہوگا. انسان جب موت کو دیکھتا ہے تو یہ خیالات اس کے ذہن میں آتے ہیں. کہتا اتنے میں نے دیکھا اس شدید برف باری میں ایک شخص آ رہا ہے اور ہاتھ میں پانا ہے. کہتا میں نے یہ سمجھا کہ آگے کسی کی گاڑی خراب ہوئی ہے اور وہ مدد مانگنے کے لیے آ رہا ہے. تو میں نے اپنا شیشہ نیچے کیا, میں نے کہا جی آپ یہاں پہ کیا کر رہے ہیں؟ انہوں نے کہا آپ کیوں کھڑے؟ میں نے کہا میری گاڑی خراب ہو گئی ہے. کہا ٹھیک ہے میں آپ کی گاڑی کو دیکھتا ہوں. میں نے کہا میں خود میکینک ہوں, سب کچھ دیکھ لیا. کہا نہیں ہم بھی تھوڑا دیکھ لیتے ہیں, جب میں کہوں تو اسٹارٹ لگانا. کہتا ہے واللہ میں نے نوٹ کیا کہ جب اس نے انجن کے اوپر صرف اس نے اپنے ہاتھ رکھے, یہاں تک کہ اس نے کوئی پانا وانا بھی نہیں لگایا, نہیں صرف اس نے ہاتھ رکھے اور مجھے کہا کہ کیا کرو, اسٹارٹ کرو. کہتا ہے یہاں میں نے اسٹارٹ کیا, میری گاڑی کیا ہو گئی, اسٹارٹ ہو گئی. وہ پلٹ کے واپس آئے لیکن میں نے کہا کہ دیکھیے یہ گاڑی پہلے بھی اسٹارٹ تھی, بند ہو گئی, اس کے اسٹارٹ ہونے کا فائدہ کیا؟ یہ پھر 10 کلومیٹر آگے جاؤں گا پھر بند ہو جائے گی. انہوں نے کہا نہیں اب بند نہیں ہوگی, یہ تجھے اپنے مقصد تک پہنچا کر رہے گی یہ گاڑی. میں نے کہا آپ کو کیسے یقین تھا؟ میں کہہ رہا ہوں نا اب یہ تمہاری گاڑی بند نہیں ہوگی, مقصد پہ جائے گی. تو میں نے کہا کہ اے بزرگوار آپ اتنی سردی میں کھڑے ہیں, آئیے میری گاڑی میں بیٹھیے, میں آپ کو آپ کی گاڑی تک پہنچاؤں. کہا نہیں کوئی ضرورت نہیں ہے. کہا آپ کی گاڑی خراب ہے, ذرا اس کو ٹچنگ کر کے یہاں سے لے جاتے ہیں. کہا اس کی بھی ضرورت نہیں. کہا میں آپ کی کوئی خدمت کر سکتا ہوں؟ کہا ہمیں کسی خدمت کی ضرورت نہیں. کہا اس وقت میرے جیب میں پیسے بہت تھے, ڈرائیور تھا. میں نے کہا آپ کو جتنے پیسے چاہیے جو میرے جیب میں میں آپ کو دوں گا, میں بغیر شکریہ کہ آپ کو کیسے جانے دوں, آپ نے میری جان بچائی, اتنی سردی میں اگر کوئی نہ ہوتا میں مر جاتا. کہا نہیں ہمیں پیسوں کی بھی ضرورت نہیں ہے, اپنے پیسے اپنے پاس رکھو. میں نے کہا کچھ تو کروں میں آپ کے لیے, بتائیے میں کیا کر سکتا ہوں آپ کے لیے, آپ نے جان بچائی ہے میری. کہا کچھ نہیں, بس جو دو وعدے کیے ہیں نا مجھ سے ان وعدوں پہ عمل کرو. का बस ये कहना था वो मेरी आंखों से ओझल हो गए। ये ड्राइवर कहता है मैं गाड़ी से उतरा, कभी इधर दौड़ूं कभी उधर दौड़ूं, कभी गाड़ी के पीछे जाऊं लेकिन मुझे नजर नहीं आते। कहते हैं गाड़ी स्टार्ट की वहां से लेकर घर तक मेरे आंसू नहीं रुके कि मैं कितना बदबख्त था, मेरा इमाम जमाना खड़ा था लेकिन मैंने अपने इमाम जमाना को पहचाना नहीं। कहता देर रात को घर पहुंचा, अपने बच्चों को सुफरे पे बिठाया, बीवी को सुफरे पे बिठाया और मैंने कहा मेरी जौजा आए मेरे बच्चों, आज के बाद जिंदगी गुजारने का तरीका मैं बदलने वाला हूं, आज के बाद नमाज वक्त पे पढ़ेंगे। जौजा को कहा देख आज के बाद अपने हिजाब में सुस्ती न करना। बच्चों को समझाया कि बच्चों ये करना। कब मेरी बीवी इतनी खुश हुई, कहने लगी कि मैं तो कब से चाहती थी तू दीनदार बने लेकिन तू दीनदार नहीं बनता था, लेकिन ये बता तेरे अंदर तब्दीली कैसे आई। इसने वाकया सुनाया कि इमाम जमाना मुझे नजर आए थे, मौला ने मेरी जान को बचाया। कहता जब ड्राइवरों के बीच में गया या अजान का वक्त हुआ, सारे ड्राइवर चले गए खाना खाने, मुझे कहा तू भी चल खाना खा, मैंने कहा नहीं पहले मैं नमाज पढ़ूंगा बाद में खाना खाऊंगा। ताज्जुब करने लगे आज तू बड़ा मुत्तकी बन रहा है, आज तू बड़ा परहेजगार बन रहा है। ताने देने लगे इतने दिन तू क्या करता था आज कैसे बन गया। कि ये मेरा कमाल नहीं है, ये फर्जंद जहरा का कमाल है। तो कभी कभी इस तरह से जिनके अकीदे बातिन में मजबूत होते हैं, अहले बैत ज्यादा अकीदों को मजबूत कराने के लिए अपनी ज्यारतें करवाते हैं। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। जब तक आप मुआशरे में एक अच्छा रोल मॉडल नहीं बनोगे, नेटवर्क का मतलब यह है कि जब तक कौम सिविलाइज्ड नहीं होती। सिविलाइज का मतलब क्या, जिनका अमल एक जैसा हो, जिनका कौल जिनका फेल एक जैसा हो। आज आप एक शिया को किसी सरकारी ऑफिस में उठाएं और किसी अहले सुन्नत, अमल एक है। सिर्फ यह है कि इसने या कोई कड़ा पहना है या इसने कोई लॉकेट पहना है या इसने मुहर्रम में काले कपड़े पहन लिए, कहते मैं शिया हूं। का नहीं, छठे इमाम के जमाने में बाजार में पहचाने जाते थे ये अली के शिया हैं, ये जाफर के शिया हैं। अबू जर को लोग दूर से पहचानते थे ये अली का शिया है। ये उलगू और रोल मॉडल बनते थे लोगों के लिए। जब तक हम इस नेटवर्क में रोल मॉडल नहीं बनते। आज आप अपने नुहखानों को देखा है कि जितनी भी नूहों की वीडियोस आती हैं वो उसमें क्लिप किसके डालते हैं, ईरानियों के डालते हैं, इराकियों के डालते हैं। 80% मातम के क्लिप किसके होते हैं, ईरानियों के होते हैं। हमारा क्यों नहीं डालते? आपका सबसे बड़ा नूह खान नदीम सरवर बारहा अपने नूहों में कह चुका कि मेरी दिली तमन्ना है कि मैं नूहा पढ़ूं और आप ऐसे मातम करो जैसे ईरानी नज्म और जब्त के साथ करते हैं। मतलब अभी तक वो नज्म हमारे अंदर पैदा नहीं हो सका कि बासिम करबलाई जब हरम इमाम हुसैन में नुहा पड़ता है, लाखों का मजमा होता है और उसके नुहे पे एक साथ हाथ ऊपर जाता है, एक साथ हाथ नीचे आता है। ये किसका कमाल है कि आज हमारा सबसे बड़ा नुहे खान तमन्ना कर रहा है कि मेरी कौम ऐसी हो लेकिन बना नहीं सका उस कौम को ऐसा। हमारे सारे नुहों की रिकॉर्डिंग स्टूडियो में होती है लेकिन आप करीमी देखें, मोहम्मद रसूली देखें, वो भी रिकॉर्डिंग हुसैनियों में करते हैं, इमाम बारगाह में करते हैं, रिकॉर्डेड होते हैं, लेकिन आपको महसूस नहीं होता रिकॉर्डेड है। क्यों? क्योंकि वो अपनी अंजुमन को बुलाते हैं, वही नुहा पढ़ते हैं लेकिन वो नज्म आपको नजर आता है। हमारे अभी तक वो नज्म पैदा नहीं हो सका। अगर कोई नुए खान नुए खानी करता है सारे कोई कैमरा लेता है, कोई क्या करता है, एक अजीब सा माहौल होता है। जब तक आजादारी को कल्चर नहीं, लोग अट्रैक्ट कैसे होंगे? जब आप में नज्म होता है तो दुनिया देखती है 10 लाख लोग खड़े हैं, एक साथ हाथ उठा रहे हैं, एक साथ हाथ सीने पे आ रहा है और एक बंदा इनका हाथ उठवा रहा है और हाथ सीने पे ला रहा है। इनके नूह खान में इतना पावर है कि एक आवाज देते हैं मुख्तदा सदर पूरा मजमा खामोश, लाखों का मजमा, यानी जब आगे रहबर तकरीर करते हैं मिलियंस का मजमा होता है लेकिन सुकूत कामिल, शऊर कामिल। कौम कौम बनती है जब उनकी हरकत उनकी सकनात में क्या आ जाता है, सुकून आ जाता है। ये सोशल मीडिया के जमाने की कुछ पॉजिटिव चीजें कुछ नेगेटिव चीजें भी हैं। पहले लोग बशीर टेक्सला आयतुल्ला बशीर के जमाने में, आगे नक्कन के जमाने में, पिछले उलमा आप पुराना दौर देखें, आज से तकरीबन 24 साल पहले इसी इमाम बारगाह में अपने उस्ताद के साथ में 2001 में 13-14 साल हमारी एज थी। उस जमाने में लोग ये पूछते थे कि फलां अशरे का टॉपिक क्या है, फलां खतीब क्या पढ़ रहा है, फलां खतीब क्या पढ़ रहा है। लेकिन आज वो माहौल नहीं है, आज तबर्रुज जाहिली का माहौल आ चुका है। मजमा कितना है, गाड़ियां कितनी हैं, प्रोटोकॉल कितना है, मैं यार इल्म होना चाहिए कि आप किसी मजलिस में जा रहे हो, क्या ले रहे हो, कौन सी फिक्र ले रहे हो, कौन सा बदलाव आपकी जात में आ रहा है। जब तक मजालिस मेयारी नहीं होंगी तब तक कौमों की कोई तरबियत नहीं होनी। हदीस रसूल फरमाया वला तबर्रजू तबर्रुज जाहिलिया, आखिरी जमाने में बुर्ज बनना छोड़ देना कि सिर्फ मैं देखा जाऊं, कुछ भी करके देखा जाऊं। ये पूरी प्रैंक इंडस्ट्री जो निकली है इसीलिए निकली है कि मेयार खत्म हो गया कि अच्छाई क्या है बुराई क्या है। जब तक मेयार आप अच्छाई को नहीं बनाओगे, लेकिन अगर मेयार ये बन जाए कि सिर्फ मैंने दिखना है, फरमाया ये कौन सा जमाना है, ये तबर्रुजे जाहिली का जमाना है। मीडिया इंसान को फायदा भी देता है, मीडिया इंसान को नुकसान भी देता है। तो जिन कौमों में नज्म हो, जिन कौमों में जब्त हो, वो कौमें दुनिया के लिए मशाले राह बनती हैं। वाकयान आप देखेंगे हजारों का मजमा होता है, एक नूहे खान उनको कंट्रोल कर रहा होता है। क्यों? क्योंकि अंजमनों के अंदर ट्रेनिंग्स होती हैं। हमारे यहाँ तो सिर्फ एक मातम होता है ना, वहां तीन तरह के मातम है, स्लो मातम चलता है, मीडियम मातम चलता है, स्पीड के साथ मातम चलता है। और नूह खान एक जुमला बोलता है पूरे मजमे को, वो जुमला क्या होता है याद होता है। ये आपके उलमा की मेहनतें हैं कि आज हम अल्लाहुम्मा कुल वली कल हुज्जत इब्ने हसन पढ़ते हैं, पूरा मजमा साथ पढ़ता है। पूरे मजमे से पूछिए कि आपने अल्लाहुम्मा कुल वली कहां सीखी, मजलिसों से आपने सीखा ना। ये सारी तालीमें जब इज्तिमाई तौर पर कौम एक अमल को सीखती है, उस अमल में खुदा बरकत भी लाता है, तरक्की भी लाता है। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। तभी फरमाया सबसे ज्यादा जिम्मेदारी अगर मुआशरे में किसी की है वो सेलिब्रिटीज की जिम्मेदारी है। यही सेलिब्रिटीज मुआशरे को तबाह भी करती हैं, मुआशरे को बनाती हैं। सेलिब्रिटी यानी जो इंसान मशहूर है, शोहरत वाला है। क्योंकि मशहूर है लोग इसको कॉपी करते हैं। अब अगर ये कोई बुरा काम करेगा लोगों में बुराई फैलाई जाएगी, अगर ये अच्छा काम करेगा लोगों में अच्छाई फैलाई जाएगी। तभी फरमाए आखिरत में सख्त तरीन हिसाब किसका होगा, इन्हीं मशहूर लोगों का होगा। क्योंकि ये अवाम को अच्छाई की तरफ भी दावत दे सकते थे, अवाम को बुराई की तरफ भी दावत दे सकते थे। आगाए हसन अली नुखुदकी बहुत मशहूर आलम दीन कहते हैं, एक मरतबा नमाज जुमा के लिए, नमाज ईद के लिए इनके शागिर्द ने क़िबला लाखों का मजमा है, आप आइए नमाज ईद पढ़ाइए। देखिए कैसे आलम थे। आगाए नुखुदकी जब घर से निकलते हैं और निगाह लाखों के मजमू पे, यानी एक ऐसा आलिम जिसको देखने के ये लोग तरसते थे। आगाए नुखुदकी कहते हैं जब मैंने मेरी निगाह इस मजमे पे पड़ी, फौरन अपने घर की तरफ चले गए। शागिर्द मौलाना इतना मजमा आपका इंतजार कर रहा है, इन्होंने अपने शागिर्द को भेजा कि इनको बोलिए जाके नमाज पढ़ाएं। यहां लोग मजमों के लिए तरसते हैं, फोटो निकालने के लिए कि हमारा फोटो आ जाए। मैं नहीं आऊंगा, मिन्नत तमन्ना मौलाना आइए का मैं नहीं आऊंगा। शागिर्द को भेजा, नमाज जुमा हो गई, शाम को सारे मिलके मौलाना कि हमसे नाराज हैं, क्यों नमाज ईद नहीं पढ़ाई। का अपने नफ्स को मारने के लिए। का क्या मतलब? का जब मैंने निगाह पड़ी ना मजमे पे, तो मेरे जहन में ख्याल आया कि यह सारा मजमा मेरे लिए आया है। कोई खतीब मजमे को देखे और पहला ख्याल है मेरे लिए आया है, हुसैन के लिए नहीं आया है। सारा मजमा मेरे लिए आया है। उसी वक्त मैंने कहा आज अगर नमाज पढ़ी तो मुशरिक हो जाओगे, नफ्स को इतना मजबूत कर लोगे, ये तकब्बुर उजब तुम्हारे अंदर आ जाएगा, लोग मेरे लिए आएंगे। मैंने कहा नहीं, आज नहीं पढ़ाऊंगा। आज किसको भेजा? शागिर्द को भेजा। ये है नुखुदकी कि इमाम रजा किसी मोमिन के ख्वाब में आते हैं का मौला मेरी हाजत इमाम फरमाते हैं। नुखुदकी के काबर पे जाओ और दुआ मांगो, खुदा उसकी खातिर तुम्हारी दुआ को कबूल कर लेगा। یہ مقام اس مرجع اہل بیت کا، کیونکہ ان کے اندر اخلاقی صفات تھی۔ امام خمینی ممبر پر جاتے ہیں اور خود کی تنبیہ کرتے ہیں اس ممبر پر، کہ لوگوں وائے ہو مجھ پر اگر میں یہ سوچوں یہ مجمع میرے لیے بیٹھا ہے، کہ تمہارے دلوں میں اگر خدا نے میری محبت بھی ڈالی ہے وہ اللہ کی وجہ سے ہے، کہ اگر میرا ایک عیب تم لوگوں کے سامنے آ جائے تو میری عزت ایک دن میں خدا ملیا میٹ کر سکتا ہے، عزیز بنانے والا خدا، ذلیل بنانے والا خدا۔ اور یہی اطاعت کربلا کے میدان میں عباس علمدار امام حسین کی کرتے ہیں، کہ یہ جملے اہل بیت علیہ الصلوۃ والسلام فرماتے، جب نہر فرات سے غازی عباس پانی لے کر آ رہے تھے تو ایک جملہ کہا کہ اے فوج اشقیا، اگر تم میرے دونوں بازوؤں کو بھی کاٹ لو میں عباس اپنے دین کو نہیں چھوڑوں گا۔ آغا علی بہت بڑے خطیب ایران کے کہتے، میں نے بڑا سوچا کہ دشمن بازو کاٹنا چاہ رہے ہیں اور عباس کہہ رہے ہیں کہ خدا کی قسم میں اپنے دین کو نہیں چھوڑوں گا۔ کہ ہماری نظروں میں دین کیا ہے؟ نماز۔ ہماری نظروں میں دین حج۔ ہماری نظروں میں دین صوم و صلاۃ و زکات۔ لیکن یہاں معاملہ نہ نماز کا تھا نہ زکات کا، کس چیز کا معاملہ تھا؟ غازی کیوں کہہ رہے ہیں کہ اگر میرے بازو بھی کاٹ تو میں اپنے دین کو نہیں چھوڑوں گا؟ کہا کہ دیکھا جائے گا کہ غازی عباس کے ہاتھوں میں کیا تھا۔ کہا جب نظر پڑی تو عباس کے ہاتھوں میں پانی کا مشکیزہ تھا اور پوری کوشش کر رہے تھے کہ تیر آنکھ پہ لگے پر مشک نہ لگے، بازو کٹے پر مشک نہ گرے، خیمے تک کچھ بھی ہو جائے میرا بدن زخمی ہوتا ہے لیکن مشک نہ گرے۔ تو کہا کہ سمجھ نہیں آئی پانی کا مشک عباس کا دین کیسے بنا۔ پانی کا بھی دین بنتا ہے کہ آپ کہو کہ میں اپنے اس دین کو نہیں چھوڑوں گا، کہ پانی بھی دین ہوتا ہے۔ تو علماء نے لکھا پانی کا مشک دین نہیں تھا، کیونکہ حسین نے کہا تھا پانی لاؤ، حکم امام دین ہے۔ مولا کہنا دس منٹ یہاں بیٹھو یہ دین ہے، مولا کہ آنکھیں بند کر کے کھڑے ہو جاؤ ایک گھنٹہ یہ دین ہے۔ کہ عباس حکم حسین کو دین مان رہے ہیں، اور جب مشک پہ تیر لگانا تو یہ دعا کیا، خدا اب نہیں چاہتا میرا لاشا خیموں تک چلا جائے۔ اطاعت کتنی، کہتے ہیں دو محرم کو فوج اشقیا نے کہا کہ خیموں کو ہٹایا جائے نہر سے۔ کہتے ہیں جیسے آرڈر آیا غازی عباس سپہ سالار تھے، حضرت عباس نے اپنی تلوار سے ایک لائن کھینچی اور فرمایا اگر کسی میں جرت ہے جب تک میں زندہ ہوں اس لائن کو پار کر کے دکھائے۔ لکھنے والے لکھتے ہیں چہرے پہ اتنا جلال کے خون جمع پڑا ہے عباس کے چہرے پر، آستینوں کو پلٹا ہوا ہے اور تلوار ہاتھ میں لی ہوئی ہے کہ ہے کسی میں جرت کے آگے آئے۔ سیدہ زینب فرماتی امام حسین اچانک میرے خیمے میں آئے اور چہرے سے ایسے لگا کہ امام حسین تھوڑے پریشان ہیں۔ میں نے کہا بھائی حسین کیا ہوا ہے؟ فرمایا زینب آپ نے سنا ہوگا کہ عباس نے خط کھینچی ہے اور بڑے جلال میں ہیں اور دشمن کو للکارا ہے کہ کسی میں جرت ہے کہ آگے آ کر دکھائے۔ سیدہ زینب نے فرمایا کہ بھیا حسین عباس کے ہوتے ہوئے کسی کی ضرورت ہے کہ خیموں کو ہاتھ لگائے؟ فرمایا بہن زینب میں چاہتا ہوں کہ خیمے ہٹا دیے جائیں، میں ابھی جنگ نہیں چاہتا۔ تو سیدہ نے کہا حسین کیسی باتیں کر رہے ہیں، اگر آپ کی یہ مرضی ہے خیمے ہٹا دیے جائیں، جا کے عباس کو بول دیجئے، آج تک ہوا کہ آپ کچھ چاہیں اور عباس نہ کرے۔ متی مولا اپنے مولا کے امر کی ایسی اطاعت کی کہ مثال بنے، آج کربلا جاؤ تو دو روزے نظر آتے ہیں، دور سے ایسے لگتا ہے دونوں اماموں کو روزے ہیں۔ کہا میری زیارت سے پہلے عباس کی زیارت کیا کرو۔ تو کہا کہ حسین آپ کہہ دیجئے عباس نے آج تک آپ کو روکا تو نہیں ہے۔ سیدہ فرماتی امام حسین بیٹھ گئے، فرمایا بہن زینب جب حسن کے جنازے پہ تیر چلے تھے میرے عباس کو اتنا جلال تھا، تلوار نکالی کہ بس حسین مجھے اجازت دیجئے، मैंने फौरन बाजुओं को रोका था, मैंने कहा बाज अभी नहीं करबला का। चुप हो गया मेरा गाजी का। जैनब जब बेअद के लिए मुझे दरबार में बुलाया और उसने तोहीन की, इतना जलाल था, तलवार निकाली के मौला सर कलम करके कदमों में रख दूं। मैंने फिर बाजू को रोका, मैंने कहा बास अभी नहीं करबला का। जैनब याद है जब हुर ने रास्ता रोका था, लजामे फरस में उसने हाथ डाला तो मेरे अब्बास को इतना जलाल आया, तलवार निकाली के मौला जंग अभी शुरू करता हूं। मैंने कहा अब्बास अभी नहीं करबला का। जैनब अब तो करबला भी आ गई, क्या कहूं अब्बास को, अब क्यों नहीं लड़ना। इतनी मोहब्बत भाई की भाई से कि दिल नहीं तोड़ना चाह रहे अब्बास का। अब सैयदा जैनब का किरदार बड़ा अजीब है, कई बातें इमाम हुसैन जनाब रुबाब से नहीं कर पा रहे लेकिन सैयदा जैनब से करते हैं। कहते नहीं नन्ना सा लाशा जब इमाम हुसैन लाए तो बीबी रुबाब जाके खेमे के कोने में बैठ गई कि कहीं ऐसा ना हो इमाम हुसैन को मेरा सामना करना पड़े और ये सोचें कि माँ को क्या बताऊं। फिर जाते थे सैयदा जैनब से बातें करते थे अपने मन को हल्का करने के लिए। सैयदा ने कहा हुसैन आप ना घबराइए, मैं अब्बास से बात करती हूँ। इमाम हुसैन चले गए। बीबी जैनब ने कहा अम्मा फिजा मेरे गाजी को बुलाओ। जनाब फिजा फरमाती हैं मैंने दूर से खेमे के दर से गाजी अब्बास को पुकारा। कहती हैं बड़े जलाल में खड़े थे कमरे बनी हाशिम, आस्तीनों को पलटा हुआ, माथे पे पसीना बह रहा है, माथे पे सुर्खी और जलाल है कि दुश्मन को ललकार रहे हैं, आओ और आगे आकर दिखाओ। और जैसे फिजा कहती है मैंने आवाज दी, समझ गए कि मुझे अहले हरम में से कोई बुला रहा है और मुझे इशारा कि अम्मा फिजा वहीं रुके रहे हैं, मैं खुद आता हूं। फिजा फरमाती है जैसे अब्बास आ रहे थे ना तो आस्तीनों को सीधा कर रहे थे, यहां तक कि खेमे के दर पे पहुंचे माथे से पसीने को पोंछा, थोड़ी देर खड़े हुए कि अब्बास का जो जलाल हो जाहो जलाल है वो बैठ जाए। बिल्कुल खेमे के दर पे ऐसे खड़े हुए जैसे छोटा बच्चा अपनी मां के सामने खड़ा होता है, इतना अदब अब्बास के वजूद में। ये चाहते हैं इमाम ज़माना हमसे, इतनी इताअत अब्बास में, बहन आए लेकिन इताअत की। कपड़े धीमे लहजे में वहां जलाल में बात कर रहे थे, पसीना पोंछा, आस्तीनों को सीधा किया और कहा कि आकाजादी आपने मुझे बुलाया। बीबी जैनब ने कहा अब्बास अंदर आओ। कहते हैं जानुए अदब लगा के सैयदा के सामने बैठे। जी मेरी आकाजादी। कहा अब्बास दुश्मन ने ललकारा है। कहा जी आकाजादी मैंने खत खींच दी है, आपको घबराने की जरूरत नहीं। किसकी जरूरत अब्बास के होते हुए खेमों पे हमला करे, जब तक मैं जिंदा किसकी जरूरत हुसैन पे आज भी आए। बीबी जैनब को बड़ा प्यार आया। कहा अब्बास बहन कुर्बान जाए तुझ पे। अब्बास देखो मैं जानती हूं तुझे बड़ा जलाल है लेकिन देखो हुसैन चाहते हैं कि खेमे हटा लिए जाएं। अब्बास तेरा गुरूर है, अब्बास तूने खत खींची है। मैं ये नहीं कहती कि तू जा खत मिटा, नहीं तू खेमे में बैठ, मैं अकबर को भेज देती हूं, मैं औना मोहम्मद को भेजती हूँ, मैं कासिम को भेजती हूँ, वो जाके खत मिटाएंगे, खेमे हटाएंगे, तुझे दुश्मन का सामना भी नहीं करना पड़ेगा। क्या अब्बास ने ललकारा था, कहीं शर्मिंदगी हो कि आकाजादी मैंने तो चैलेंज किया है। क्या तू बैठ जा, मैं अकबर को भेज देती हूँ। फिजा कहती है मंजर देख कर मैं रो पड़ी कि गाजी फौरन खड़े हुए कहने लगे आकाजादी अब्बास का गुरूर क्या होता है, अब्बास की मर्जी क्या होती है, औना मोहम्मद क्यों जाएंगे, अकबर क्यों जाएगा, अगर मेरा हुसैन चाहता है अपने हाथों से खत मिटाऊंगा। फिजा कहती है खुद गए, दुश्मन देख रहा था,
ہاتھوں سے خط کو مٹایا، خیموں کو ہٹایا، کہنے لگے میرے حسین کی مرضی ہے کہ خیمے ہٹا لیے جائیں۔ یہ واقعہ نہیں ہے، یہ عبرت ہے۔ جب کوئی اس طرح ہو اطاعت حسین میں، پھر ان کی شہادت پہ حسین کہتے ہیں الان کدن کسر زہری، آج حسین کی کمر ٹوٹ گئی۔ عربی میں رونے کے لیے الگ الگ عبارتیں ہیں۔ راوی کہتا ہے جب اکبر کے لاشے پہ آئے تو بکل حسین، حسین بہت روئے۔ قاسم کے لاشے پہ آئے بکل حسین، یعنی یہ وہ لاشے ہیں جن پہ دشمن نے حسین کا رونا سنا، اتنی بلند بلند آواز میں روئے کہ قاسم کے لاشے اٹھا رہے تھے بہت روئے، اکبر کے لاشے پہ آئے بہت روئے، جون وہ شہید ہے جس کے لاشے پہ حسین بہت روئے۔ لیکن ایک مقام ہے جہاں یہ نہیں کہا کہ حسین روئے، کہا جب عباس کے لاشے پر آئے تو کہا صرخ الحسین، حسین نے چیخنا شروع کیا۔ کہتے جب چیخنا شروع کیا نا تو فوج اشکیا میں ہل ہلا ہوا، فوج نے ہنسنا شروع کر دیا۔ وَعَلَىٰ أَصْحَابِ بلند آواز سے السلام علی، بلند آواز سے السلام علی الحسین وعلی علی ابن وعلی اولاد وعلی اصحاب۔ آواز تھوڑی بڑھا دیں سب مل کے، السلام علی وعلی علی ابن وعلی اولاد حسین وعلی اصحاب۔ میرا سلام اس درد بھرے منظر پہ، جب حسین گھوڑے سے اتر کے دو بازوؤں کو اٹھایا، بازوؤں کو چوم کے کہا عباس میری کمر ٹوٹ گئی، خدا آپ کو کربلا کی زیارت نصیب کرائے، خدا آپ کو عباس کی زری دکھلائے، حرم کے کچھ خادم آیت اللہ کشمیری کے پاس گئے، کہنے لگے قبلہ کچھ مزدوروں کا بندوبست کریں کیونکہ غازی عباس کی قبر ٹوٹ گئی ہے۔ آغائے کشمیری نے کہا مزدور کیوں بھیجوں، میں خود آؤں گا۔ یہ مر جائے تقلید سرداب عباس میں گئے جہاں اصل قبر موجود ہے، سر سے امامہ اتارا اپنے پاؤں سے جرابیں اتاری، طلبا کے ساتھ مل کے قبر عباس کو بنانے لگے، کسی طالب علم نے کہا مولانا میرا ایک سوال ہے، ہم نے سنا ہے ممبروں سے کہ عباس جب گھوڑے پہ بیٹھتے تھے قد اتنا بڑا تھا کہ پاؤں زمین پہ لگتے تھے، کہ یہ بتائیے جس کا قد اتنا بڑا ہو اس کی قبر بچے جتنی کیوں ہے؟ آغائے کشمیری زارو قطار رونے لگے، کہنے لگے تو نے کبھی سوچا حبیب حسین کے ساتھ اکبر حسین کے ساتھ عباس نہر فرات کے کنارے کیا کر رہے؟ کہا چوتھے امام جب جنازہ اٹھانے گئے اربان اربان بدن کے ٹکڑے ٹکڑے ہو گئے تھے، ابا کے دامن میں جمع کیا ننی سی قبر کھودی، میں قربان عباس کی مظلومیت میں اس مجمع میں جتنے بھائی ہیں خدا ان کے بہنوں کے پردوں کی حفاظت کرے، شام کے بازار میں جب ام حبیبہ کی نگاہ کٹی ہوئی گردنوں پہ پڑی کہتی ہے میں نے گردن دیکھی جو گھوڑے کی گردن سے بندھے تھے، روکے گا بی بی زینب یہ کس کا سر؟ سیدہ نے کہا یہ میرے عباس کا سر، بی بی سب سرنوں کے نیزہ پہ یہ گھوڑے کی گردن میں کیوں ہے؟ کہ یہ بھی نو کے نیزہ پہ تھا لیکن جب نگاہ میرے کھلے سر پہ پڑے یہ بار بار زمین پہ گر جاتا تھا۔ میں قربان غیرت عباس پہ مولا حسین کی خدمت میں آئے، مولا اب مجھ سے سکینہ کا رونا دیکھا نہیں جاتا، مولا چھوٹے چھوٹے بچے آتے ہیں میری انگلیوں کو پکڑتے ہوئے، چچا ہمیں پیاس لگی ہے چچا تھوڑا پانی پلا دے، مولا قد ساق صدری میرے سینے میں بڑی گھٹن ہے، بڑی مظلومیت سے امام نے کہا عباس تو میرے لشکر کا سپہ سالار، سر جھکایا کہا مولا اب کوئی لشکر نہ رہا، مجھے اجازت پانی لو۔ فرمایا عباس زینب کو تجھ پہ بڑا ناز ہے، اگر زینب اجازت دیں میں بھی نہیں روکوں گا۔ سیدھا گئے سیدہ زینب کے خیمے میں، آقا زادی اجازت مانگنے آیا ہوں۔ اسی طرح زانوے ادب لگا کے بیٹھ گئے۔ سیدہ نے کہا عباس جانتی ہوں کیوں آئے ہو، میں زینب تجھے روکوں گی نہیں، लेकिन अब्बास मेरी कुछ बातें सुनता जा जी मेरी आकाजा दे। अब्बास शहर कुफा था बाबा अली की हुकूमत, मेरा काफिला शहर के बाहर रुका था, बाबा ने कहा सन रात होने दो, लोगों को अपने घरों में जाने दो, बाजारें बंद होने दो, फिर मेरी बेटी ज़ैनब को लो लो। अली ये मजमा तेरी गैरत को कुर्बान। अब्बास रात हो गए, खुद मेरे बाबा मेरे इस्तकबाल के लिए आए, मेरे ऊंट की महार को थामा, अभी चंद कदम ऊंट चला था, बाबा ने कहा ज़ैनब जरा पर्दा हटाना। मैंने जैसे पर्दा हटाया, कहने लगे ज़ैनब गौर से देखो ये कूफे का बाजार। अल्लाह जाने अब्बास ने सुन कैसे लिया। अब्बास मैं सोच रहे थे बाबा बाजार मुझे क्यों दिखा रहे हैं। फिर सवारी आगे बढ़े, फिर कहा ज़ैनब जरा पर्दा हटाना, कहा ज़ैनब गौर से देखो ये कूफियों के घर है। मैं सोचने लगी बाबा मुझे क्यों दिखा रहे हैं। फिर सवारी आगे बढ़े, कहा ज़ैनब जरा पर्दा हटाना, मैंने पर्दा हटाया, कहा ज़ैनब गौर से देखो ये कूफे का चौक। अब्बास मेरी समझ में कुछ भी नहीं आया, मैंने कहा बाबा अगर बाजार दिखाना है हसन को दिखाइए, अगर चौक दिखाना है हुसैन को दिखाइए, बाबा बेटिया और बाजार। अब्बास बाबा ने मेरी सवारी बिठाए, कभी मेरी कलाइयों का बोसा लेने लगे, कभी मेरे सर का बोसा लेने लगे, रोके का ज़ैनब यही बाजार होगा, तेरे हाथों में रसिया तेरे सर पे चादर नहीं होगे। अब्बास मेरी समझ में कुछ भी नहीं आया, एक जुमला कहा बाबा इमाम हो इल्मे गैब जानते हो, लेकिन बाबा ये बताइए जिस भी बहन का एक भाई हो उसका भी कोई नाम नहीं लेता, बाबा अल्लाह ने मुझे 18 भाई दिए, अल्लाह ने मुझे अब्बास जैसा भाई दिया। ज़ैनब ने कहा अब्बास खड़ा हो जा, दोनों बाहें अब्बास के गले में डाले, रोके का खुदा हाफिज अब्बास। अब मैं ज़ैनब समझ गए, मेरे हाथों में रसिया मेरे सर सरदा, ओ मेरे लुटने का वक्त करीब। मातम हुसैन